please kindly come forward so that others can have some space when they come, the comers. Very special request for Shafia Marza. You are requested to pray and to make dua for those who are sick, that may Allah give them a quick recovery. And for that, please recite Surah Fatiha, especially for the quick recovery of Murabbi Dawson Bhai Rajani. أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على خير خلقه ونور عرشه أفضل الأنبياء والمرسلين حبيب إله العالمين أبا القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين الغر الميامين المنتجبين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا أما بعد فقد قال الله سبحانه وتعالى في كتابه المجيد وقوله الحق بسم الله الرحمن الرحيم وأما من خاف مقام ربه ونهى النفس عن الهوى فإن الجنة هي المأوى صلوات I have been continuously reciting this ayat for my English topic in front of you, in which Allah subhanahu wa ta'ala says, as to him who fears his standing before his Lord and he denies his self of base desires, then his abode is going to be the garden of paradise. This is the ayat of surah number 79. And these two ayats are ayats number 40 and 41. Now in last night's majlis, we started by saying that Islam has placed a great emphasis on the way we use our brain. Let me continue the hadith that I started in last night's majlis. Rasulullah Muhammad Mustafa sallallahu alayhi wa alayhi wa sallam continues this hadith which I started last night. وَلِكُلِّ قَوْمٍ غَايَةٌ وَغَايَةُ الْعُبَّادِ الْعَقْلِ And all the servants, we are, after all of us are the servants of Allah subhanahu wa ta'ala. وَكُلِّ قَوْمٍ غَايَةٌ And everyone, every community, وَكُلِّ قَوْمٍ, every community, there is a goal. For it to reach that goal, وَغَايَةُ الْعُبَّادِ الْعَقْلِ And how to reach, the way to reach that goal, وَغَايَةُ الْعُبَّادِ الْعَقْلِ is through your brain. وَلِكُلِّ قَوْمٍ رَاعٍ وَرَاعِ الْعَابِدِينَ الْعَقْلِ And every community, وَلِكُلِّ قَوْمٍ رَاعٍ has got a guide. And the guide of Abidin, now the Abidin, their Ubad, general servants, the creatures, general servants of Allah. Here Abidin, the sincere, the law-abiding servants of Allah, وَرَاعِلْ Abidin al-Aql, their guide towards what? Towards the right path, towards the correct path, towards the objective that Allah subhanahu wa ta'ala has placed for his sincere servants is aql. Therefore, without using our brain power, that Allah has given us, we can never reach our destination, we can never fulfill our goals, we can never derive our aim. This is a very important point that we have to keep in our mind, and that's why, if you take the subject matter that I have presented in front of you for the last two nights, and this is the third night, you'll be able to see that in as much as we are vigilant and careful and sensitive in what we eat, in what type of food we put in our tummy. You see, we are careful that the food that we eat has to be hygienic, has to be healthy food. It shouldn't be a type of food which will create for us indigestion or which will create for us diseases. So if we are so much careful about our dietary system, about our food that we consume and we eat, then the aql also needs certain food. The food of thought for the aql is the right thinking. Is the right thinking. And Imam Hassan al-Mujtaba salawatullah wa salamullahi alayhi, explains this point so beautifully and so eloquently that he says, Ajibtu لمن يتفكر في معقوله كيف لا يتفكر في معقوله. Look at the balagat. Look at the eloquence in the words and the expressions of the Ma'sumin alayhi salatu wasalam. You see, when you hear the sayings of the Ma'sumin, the ahadith of the Ma'sumin, immediately you were able to make a distinction that the sayer or the person who is telling or who is giving you certain advice is not an ordinary person, because you can make a distinction between a ma'soom and ghair ma'soom through his kalam. Through his kalam. Now the ma'soom says that I am surprised, I am amazed. Imam Hassan says, I am amazed regarding those people who are careful and who think about their food that they eat. Why don't they think about the thoughts that is consumed inside their mind? Why aren't they careful about the thoughts that are fed into their mind? And in last month's majlis we said that the mind, if it is fed with positive thoughts, then it will render a positive results. If it is fed with negative thoughts, it will render negative results. You see, the two case studies that I presented in front of you, keep it in your mind. Now here, we have to realize that if we are bringing up children, it is said in one of the researches, again, in the University of California, they found out that by the time the child reaches the age of maturity, he would have already heard from his parents 148,000 times, no, you can't do it, no. And only about 400 times, yes, you can do it. Can you imagine this? So if we are bringing up children and we want a healthy upbringing, then instead of feeding him with no, you can't do it, think about yes, you can do it. But provided, of course, you define your limits as well. I mean, you cannot say, yes, you can do everything, and then if he goes astray, then you have to blame yourself. Therefore, the proper planning, the proper thinking is essential. And that's why if our upbringing or our new offspring or our generations, future generations, are going to be positive thinkers, then they have to be fed with positive thoughts. And if we want to cultivate them, if we want to tell them that you are a failure and you have done nothing good in life and you are going to fail, then that person is definitely going to fail, because this is what we have fed him. Now, regarding the thought processes that pass through our mind, look at the energy and the electrification that passes through our mind. In a moment, your thought process can change and can go up right on the sky and come back on the ground within moments. Now, when you start dreaming, That is because your aql and your soul is connected with the outside world, you are dreaming. But the dreams have got four different sources. They say whatever you dream, as a matter of fact, the indication of dream is this, that you are alive and your mind is thinking. If you dream, that means that your mind is alert, your mind is thinking. But then in the conscious life, you have passed through so many things, through so many negativities. I mean, let us face it. The majority of the things that we face in our conscious life is negative. It's not positive. The environment is such, the materialism is such, the divorce that we have given to spiritualism is such, that it has direct effect on our life. Now that direct effect in our life materializes to such an extent in our dreams. When we are dreaming, it is said that there are four sources through which you are communicating with yourself. Even at this moment, you are communicating with yourself. Even at this moment, when I'm talking to you, I'm still communicating with myself. I mean, before even I move my finger, a thought process has preceded my movement of the finger, telling me to move the finger, and then only I could move the finger. You can imagine, see the momentous speed with which the mind passes, the thoughts pass through your mind. So the first source of your dream is the basharat that you get from Allah subhanahu wa ta'ala through His angels, the good angels. The angels who write the good deeds. When I said good angels, all angels are good. Only the shaitan was so unlucky that he chose to revolt against Allah subhanahu wa ta'ala and to nullify all his ibadat of so many thousands of years. He was not from the angels. Kana min al-jinn. Kana min al-jinn. He was from jinn. But those who are angels, they are ma'soom. Khilqat of Allah subhanahu wa ta'ala. And we know that they do not commit sins. And they only abide by the command and orders that have been given to them by Allah subhanahu wa ta'ala. So the first source is the basharat that you are getting from Allah subhanahu wa ta'ala. It's good tidings that you are getting from Allah subhanahu wa ta'ala. The second source is the seduction of shaitan. And that is a very strong source. Seduction of shaitan. The third source are the positive thoughts that you have fed your mind with in your conscious life. And they have been stored in your subconscious. The fourth source are the negative thoughts that you have fed your mind and they are stored in your subconscious. Now, if throughout the day you have been thinking only about negativity, you have been thinking about worries, you have been thinking you are depressed, you are displeased with your environment, with your children, with your wife, or with your friends, or with your colleagues at work, then this will have a direct impact in your dreams, and then you will start getting nightmares. God forbid. You will start getting nightmares. So it is absolutely essential that the type of thoughts that you feed, try to avoid negativity. عَجِبْتُ لِمَنْ يَتَفَكَّرْ فِي مَعْقُولِهِ كَيْفَ لَا يَتَفَكَّرْ فِي مَعْقُولِهِ كَيْفَ لَا يَتَفَكَّرْ فِي مَعْقُولِهِ. Therefore, under this hadith of Imam Hassan al-Mujtaba salawatullah wa salamullahi alayhi, we have to give more importance. We have to give more importance to the type of food that we feed our mind. Because our entire body is going to function the way our mind functions. If our mind becomes sick, this will affect the body. If our mind becomes sick, it will affect immediately the environment in which we are living. Our children will feel the impact. Our spouse will feel the impact. Our friends will feel the impact. And that's why this point cannot be overemphasized in as much as I have been emphasizing it in tonight's majlis. Now tonight we have started very late because of Shab-e Jum'ah, and the A'mal of Shab-e Jum'ah were equally essential. And this is the first Shab-e Jum'ah of the Ashra-e Muharram. The second Shab-e Jum'ah is going to be the night of Ashura. Now you have to understand one thing. Whenever we speak about the azadari of Imam Hussein, we are feeding our thought with the correct information. With the correct information. And this is a blessing of Imam Hussein, that our mind is receptive and we are responsive. Our mind is receptive and we are responsive to the azadari of Imam Hussein. But one small mistake that we commit is this, that whenever the mourning or the azadari of Imam Hussein is mentioned, we think about the 10 days of Muharram. The 10 days of Muharram. First of all, to start with, it's not 10 days of Muharram, it's 12 days of Muharram. Mind you, it is 12 days of Muharram. The 12th day is one of the most important day which we have to observe. I know that as soon as the Ahlul Bayt become prisoners, we disappear as if we have been released from the prison. As soon as the Ahlul Bayt are imprisoned on the 11th night, we release ourselves with the burden as if we have come out of the captivity. No, this should not be the attitude, the proper attitude and the proper thinking. The proper thinking is this, that if God forbid, one of us dies today in this Jamaat, the entire Jamaat, all the community members are going to assemble and they will make sure that they participate in the funeral of that person, that they participate in the Fatiha of that person. This is the question of one death that occurs among us. And what is our status in front of the deaths of the Ahlul Bayt? Nothing whatsoever. I don't know about you, but I know about myself. I am not even worth the dust under the shoes of the Ahlul Bayt. I am not even worth the dust under the shoes of Ahlul Bayt. Here, 72 martyrs of Karbala are being buried on the 12th day of Muharram, and we forget all our obligation towards the 72 martyrs as if we have observed only 10 days, that is sufficient. No, my friends, that is not sufficient at all. Of course, the second point that I am going to make is this, that until Mukhtar al-Thaqafi, Mukhtar bin Abu Ubaidullah al-Thaqafi, rahmatullahi alayh wa radiyallahu anh, until he took the revenge from that murdering cliche of Banu Umayyah, Ahlul Bayt, the ladies of Ahlul Bayt did not even put oil in their hairs. They did not put, that it did not have any sparkle of happiness in the houses of Ahlul Bayt. So I'm not telling you to observe so many months, but at least the mourning period of Imam Hussein is 2 months and 12 days. Muharram Safar up to 9th of Rabiul Awal, sorry. Until 8th of Rabiul Awal. 9th of Rabiul Awal is Eid al-Zahra. Now, the important point I am making is this, that to start with, let us train ourselves positively and think constructively, that the least we can repay the favor of Ahlul Bayt. Of course, we can never pay. We can never ever repay. Even if we are to come in this life thousands of times, as Muslim bin Awsajah said in Karbala, that if Allah gives me a life thousand times, and if it is sacrificed every time I am killed and my ashes are spread, still I would wish that I am given another chance to serve Imam Hussein alayhi salam. Can you imagine this? How can we repay? We can never repay. But at least let us start. Let us make a start by observing the 12 days of Muharram to start with, and then 2 months and 8 days. 12th day. Again, I'm emphasizing. 12th day is Dafane Shuhada'i Karbala. It's not one martyr. It is 72 martyrs who are being buried by Imam Zainul Abideen alayhi salam, who came through Mu'jiza because he was in prison on the 11th. He came through the mu'jiza, and inshallah I will recite in detail when the time comes. At the moment, the time is running off and I have to come to the masaib, because the masaib of these nights are very important. After all, these nights are amanat in our hands, and we cannot make khayanat. The amanat is this, that we are today where we are, because of the dua of Sayyidah Kaunain Fatima to Zahra Salawatullah wa Salamullah alayha. Ahlul Bayt did not leave a stone unturned in order to serve Islam. And to serve Islam in such a way that each shahadat that they have rendered is an example for us. Is that has provided for us an exemplary model. And the exemplary model not only from those who are old or who are young or who are matured. No, there are children who render the sacrifices as if they were much more matured than those killers and those butchers and those atrocious fiends who had come to kill them. And this is the example that Muhammad and Ibrahim, the sons of Muslim ibn Aqil, are providing in such a way that there are two riwayats. One riwayat is this, that they were with their father. When their father was sent in Kufa, they had accompanied him. And another riwayat is this, that on the Shami Ghariba, when the Khayam were set on fire, when the tents were set on fire, and the children started running hither and thither in order to escape the fire, there were two children who died under the hoofs of the soldiers, under the hoofs of the horses, and two children, they ran so fast that they crossed the boundary of Karbala and entered into the borders of Kufa. When they entered into the borders of Kufa, Ibn Ziyad came to know that these are the children of Muslim Ibn Aqil. They were prisoned and they were put inside the prison of Mashkur, the name of the prisoner under whose care they were put. His name was Mashkur. These two children, the age what? Age 8 and 9, that even reached the age of maturity, the age of balagh. They hadn't reached, they were not baligh. They were not baligh. There, after the martyrdom of Imam Hussein, the ladies of the household were made captives and were brought in Kufa. The children were in one prison. Their mother was in another prison. The mother didn't know that the children are alive. And the children didn't know what was happening to their mother. After some time, they decided that let us introduce ourselves to our prisoner. When Mashkur came at the end of the day with some bread and with hot water in that scorching heat, and he presented to the children, Muhammad said, Ya Sheikh, Ata'alamu Muhammad al-Mustafa, do you know who Muhammad al-Mustafa was? He said, I recite his kalima. I said, Muhammad al-Rasulullah, how can I know to know who Muhammad al-Rasulullah is? They said, do you know Ali Murtaza? He said, he was my imam. They said, we are from his progeny. We are the children of Muslim Ibn Aqil. As soon as Mashkur knew that these, the children of Muslim Ibn Aqil, were under my prison, he threw himself at the feet of Muhammad and Ibrahim. He said, forgive me for the great mistake that I had done. Now I know the consequences of releasing you. I know the results of releasing you from my captivity, but I will face the results. The door of the prisoner open, go, but don't turn back. Go on running as much as you can. The children started running, but how much will they run? They were not aware, they were not familiar with the roads and with the streets. When it was night, it was dark, they took a refuge on a tree. They climbed a tree until morning. When morning arrived, a kaniz or a slave girl of a good lady. She came to fetch some water, and as soon as she looked inside the water in the river, she saw that there were two faces that were shining like the moon. She said, "Who are you? Come down." When they came down, she asked them, "Who are you?" They said, "We are the children of Muslim Ibn Aqil." She brought them to her mistress. The mistress came to know that today we have got in our house some guests, very special guests. Therefore, she gave them the love which the children had missed for a long time from their mother. She fed them good food. She gave them water. And the children, when they got some love and they got some feeding, they slept. But how can they sleep in peace? Muhammad was the one who woke up. He said, "Oh, my brother Ibrahim, wake up. Our end is very near." Muhammad said, "I saw Rasulullah and my grandfather Ali ibn Murtaza. They were in, and my father Muslim ibn Aqil was in their company. And they asked Muslim, 'Oh Muslim, you haven't brought your children. You have left them without any support.'" Muslim said, "Very near, they are going to accompany us." Ibrahim said, "My brother, I have seen the same dream. Here Haris came, who was the Shaqi ibn Shaqi, the husband of this Mu'azzama, who had given them refuge. This Haris, this evil man, when he heard the voice of crying from the room, from a certain room in his house, he came and he saw two children were trembling. "Who are you?" They said, "Oh Sheikh, we are your guests. We are your guests." He insisted, "Tell me, who are you? What is your identity?" They said, "Promise us that you are going to give us a security of life." He promised them that he is going to give them security of life. They said, "We are the sons of Muslim Ibn Aqil." He said, "You are the ones regarding whom I have been searching all nooks and corners of Kufa, and you are in my house." He tied them so tight with the rope. In the morning, he brought them at the bank of the river. He charged his slave boy and told them, "Go and kill them." The slave boy came, and they look at the slave boy, and he was dark in color. They said, "Oh Sheikh, you are reminding us of the companion of the Prophet, who was Bilal." The slave boy was so much moved with their emotional appeal that he threw his sword and he ran away. The Haris sent his own son. The son also was not able to kill them. At last, Haris came and he said, "Be prepared for your death." They said, "Haris, if you want prize, if you want, you are coveting money, take us to Medina and we are going to give you best of gifts." He said, "No, I want my gift from Ibn Ziyad, from Amir Ibn Ziyad." They said, "Haris, all right, take us alive in front of Ibn Ziyad and whatever he decides." He said, "No, I'm going to kill you." They said, "Haris, we are Ahl Bayt Nabi. Tomorrow, what face are you going to show to Rasulullah? Have mercy on us." He said, "There is no mercy in my heart. There is no mercy in my heart." He prepared himself to behead the children. The children said, "All right, Haris, if you want to kill us, we are not afraid of death, but give us time so that we can pray to Allah subhanahu wa ta'ala." See how much, in what time the Ahlul Bayt, the children of Ahlul Bayt, are remembering the prayers and the ibadat of Allah. The children prayed two rakats. They prayed to Allah, "Oh Allah, be our judge. Be a judge between us and our killer." Haris lifted his sword and he wanted to behead Muhammad. Ibrahim said, "No, behead me first. I won't be able to see my brother killed in front of me." He wanted to kill Ibrahim. Muhammad said, "No, Haris, won't kill me. At this time, as the children were trying to bring themselves forward towards the death, Haris beheaded Muhammad, took a captive's head and threw his body in the river of Furat. Then he beheaded Ibrahim. Now Haris took the two heads and came in front of Ibn Ziyad. Look at the scenario now in the palace of Ibn Ziyad. As soon as Ibn Ziyad saw these two faces, these two heads in the tray, even Ibn Ziyad was moved. He got up from his place, then he sat down, then he got up. He said, "What have you done, Haris? Who are these?" He said, "These are the children of Muslim Ibn Aqil." They say, he said, he asked him, "What did they tell you? What did they tell you?" They said, the last words were this, that, "Oh Allah, be judge between us and our killer." Ibn Ziyad said, Ibn Ziyad assembled his people and said, "Drag Haris to the same place where he has killed these two children and killed him in the same way that he has killed the two children." Inna lillah wa inna ilayhi raji'un. وسيعلم الذين ظلموا أي منقلب ينقلبون. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على خير الأنام سيدنا ومولانا محمد بن عبد الله صلى الله عليه وعلى آله الطيبين الطاهرين. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه المجيد: ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون. صلوات. مقصد شهادت امام حسین کے عنوان کے تحت یہ تیسری مجلس ہے جو میں آپ کی خدمت گرامی میں پیش کر رہا ہوں، اور جو آیت سرنامہ کلام ہے خداوند جل وعلا ارشاد فرما رہا ہے: نہ کہنا انہیں کہ جو راہ خدا میں قتل ہو جاتے ہیں کہ یہ مر گئے، نہیں یہ زندہ ہیں، لیکن تمہیں اس بات کا شعور نہیں ہے، تمہیں اس بات کی پہچان نہیں ہے. شہادت امام حسین علیہ السلام کے بہت سارے پہلو ہیں. چند پہلوؤں پر ہم نے روشنی ڈالی کہ جہاں پر ہم نے یہ کہا کہ امام حسین نے اسلام کی سربرندی کے لیے جام شہادت پی. ہم نے یہ بھی کہا کہ اسلام کو زندگی بخشنے کے لیے، قرآن کو بچانے کے لیے، نماز کو بچانے کے لیے، سنت رسول کہ جس سے کھلوار ہو رہا تھا اس ماحول میں، اس کو بچانے کے لیے، شرافت محمدی کو بچانے کے لیے، شرافت علوی کو بچانے کے لیے امام حسین علیہ السلام نے یہ راہ اختیار کی. شروع سے امام کو پتا تھا کہ جو راہ آپ نے اختیار کی ہے اس کا انجام موت ہے. لیکن اصل میں اگر یہ دیکھا جائے، زندگی کا نچوڑ ہی موت ہے. اور خوب کہا ہے کسی نے کہ the only certainty in life is death. تو یہاں پر یہ دیکھنا ضروری ہے کہ جس ماحول میں اور جن سازشوں کے تحت، بنو امیہ کی سازشوں کے تحت، وہاں سوسائٹی یا معاشرہ اتنا بگڑ چکا تھا کہ اس معاشرے میں وہ سارے احسانات جو امیر المومنین کے تھے وہ اس طرح بلا دیے گئے، وہ ساری حدیثیں جو رسول خدا نے اپنے صحابہ کرام کے سامنے کہیں تھیں وہ ساری بلا دی گئیں، اور ماحول اتنا بگڑ گیا کہ علل عام علی کو گالیاں دی جا رہی تھی، اور ایک یا دو سال کے لیے نہیں، بنی امیہ کے پورے عرصے، پوری مملکت میں 70,000 ممبر پر حضرت علی مرتضیٰ کو گالیاں دی جا رہی تھی، سب و شتم کیا جا رہا تھا، تا तबर्रा किया जा रहा था, लानते दी जाती थी। यहां तक शाम में मुआविया की सरपरस्ती के तहत माहौल इतना सड़ चुका था, माहौल इतना सड़ चुका था कि जुमे का खुतबा बाद बिस्मिल्लाह अली को गालियां देने से शुरू होता था। वो जो इतनी बड़ी बड़ी दाढ़ियां रखने वाले थे, उनकी नजरों में कोई शर्म न है और हया नहीं थी कि कोई उठकर ये कहे कि हम सहाबी रसूल हैं और हमारे सामने गदीर का वाकया हुआ, हम चश्मदीद गवाह हैं और हमने देखा है और हमने सुना है रसूलुल्लाह को ये कहते हुए कि जो रसूल के जो मुझसे मवद्दत रखना चाहता हो वो मेरी अहले बैत से मवद्दत रखे। जनाब सिद्दीक ताहिरा फातिमा तुज़हरा सल्लल्लाहु अलैहि वसल्लम ने यही तो आकर याद दिलाया दरबार में अस्हाब रसूल को कि वो बख वक्त भूल गए। कुंतुम अला शफा हुफरत मिनन नार फअनकदकुम मिनहा, तुम वो हो कि जो अंगार या जहन्नम की अड़ी पर खड़े हुए थे और मेरे बाबा ने तुम्हें वहां से नजात दी। जहन्नम में जलने वाले थे और मेरे बाबा ने तुम्हें बचाया, मेरे बाबा ने तुम्हें नजात दी। वो सारे एहसानात भूल गए। वो कि जो रसूल के बाद सबसे ज्यादा आलिम है, सबसे ज्यादा नॉलेजबल है, उसके हक को हड़प किया जा रहा है, उसके हक को गस्ब किया जा रहा है और तुम में इतनी भी लायकात नहीं है कि ये कुरान के जो कह रहा है और जमानत दे रहा है, कुतिब अलैकुम इदा हदर अहदकुम अल्मौत इन तरह का खैरन वसीयतु लिल वालिदैन वल अक्रबीना बिल मारूफ हक्कन अलल मुत्तकीन, के कुरान वसीयत के मुतालिक तुम्हें इस तरह तलकीन दे रहा है, इस तरह याद दहानी दे रहा है, इस तरह उस पर जोर दे रहा है कि खुदा जब इस वसीयत की आयत को शुरू कर रहा है तो ये कह रहा है कि तुम पर लाजिम है, कुतिब अलैकुम लिख दिया गया है तुम्हारे लिए। लिखने वाला, अगर लिखने वाला जिसने लिखा है वो खुदा के हुक्म से लिखा है तो फिर ये बात वाजिब हो जाती है, ये बात वाजिब है कि खुदा ये कह रहा है कि कुतिब अलैकुम कि तुम पर लाजिम है, तुम पर वाजिब है, तुम्हारे लिए लिख दिया गया है, अल्लाह ने ये फैसला कर दिया है। कुतिब अलैकुम इदा हदर अहदकुम अल्मौत, कि जब तुम में से कोई भी मौत के नजदीक आए या मौत उसके नजदीक आए, इदा हदर अहदकुम अल्मौत इन तरह का खैरन वसीयतु लिल वालिदैन वल अक्रबीन बिल मारूफ, तो वो बेहतरीन वसीयत छोड़े वालिदैन के लिए, अकरबा के लिए, बिल मारूफ बेहतरीन तरीके से, मारूफ के साथ बेहतरीन वसीयत छोड़े। तो जहां पर रसूल पूरी उम्मत को यह सिखा रहे हैं कि देखो न मरना मगर तब के जब वसीयत छोड़ो, जहां पर रसूल ये कह रहे हैं उस शख्स के दिल में ईमान नहीं है कि जो 3 दिन तक अपने तकिए पर सोए और उसकी वसीयत उसके नीचे ना हो, यानी 3 दिन गफलत से जागो, क्योंकि जितने भी झगड़े और फसाद मुआशरे में होते हैं वो इस बिना पर होते हैं कि वसीयत नहीं छोड़ी जाती और बाद में जो वारिस हैं वो आपस में लड़ते हैं, फिर कोर्ट कचहरी में चढ़ते हैं। रसूल खुदा नहीं चाहते, रसूल खुदा चाहते हैं कि मुआशरे में इस्लाह हो, फितर और फसाद न हो, इस्लाह हो, भाईचारी के साथ लोग रहें और मोहब्बत के साथ लोग मुआशरा करें। तो यहां पर जब रसूल इंफेसाइज कर रहे हैं, जनाब सिद्दीक ताहिरा याद दिला रही है कि वसीयत की यह अहमियत है और तुम ये कह रहे हो कि रसूल वसीयत छोड़े बगैर मर गए। जो रसूल अपनी उम्मत को कह रहा है कि तुम ईमानदार हो ही नहीं जब तक कि तुम वसीयत न छोड़ो, वो रसूल खुद वसीयत छोड़े बगैर चले जाते हैं, रहलत कर जाते हैं, तो शायद ये कहें कि रसूल को पता नहीं था कि मौत करीब है। कैसे रसूल को पता नहीं था कि मौत करीब है? अरे अराफात के मैदान से वहां पर अपनी मौत की बशारत दे रहे हैं, वहां से कह रहे हैं कि यह आखिरी मौका है कि हमारा आपका मिलाप यहां पर हो रहा है, इसके बाद फिर नहीं होगा। इसका मतलब क्या हुआ? इतना मतलब यह हुआ कि रसूल दो चार कर रहे हैं, तैयार कर रहे हैं पूरी कौम को कि देखो तैयार रहना, अब इस साल के बाद अराफात के मैदान में हमारा और हमारी और तुम्हारी मुलाकात नहीं होने वाली है। یہ بھی فرمایا کہ ان قریب اللہ کا پیغام آئے گا اور مجھے لبیک کہنا پڑے گا اور مجھے جانا پڑے گا اس زندگی سے. تو یہاں پر جبکہ رسول قدم قدم پر اپنی موت کی بشارت دے رہے ہیں اور غدیر کے میدان میں 100,000 آدمیوں کے سامنے جو آگے بڑھ چکے ہیں جو پیچھے رہ چکے ہیں وہاں پر قیام کیا اور حکم دیا کہ جو آگے بڑھ چکے ہیں وہ پیچھے ہٹیں اور جو پیچھے رہ چکے ہیں وہ آگے بڑھ جائیں اور یہاں پر ایک بہت بڑا منبر تیار کیا اور وہ آخری وصیت آپ کی جو غدیر میں من کنت مولا فہذا علی مولا. اور یہی نہیں, نہ صرف یہ کہ جس کا میں مولا ہوں اس کا یہ علی مولا ہے, نہیں یہ بھی اللہم عادی من عادا ووالی من والا وعدر الحق حیثما دار, اے بار الہ تو اس سے دشمنی رکھنا کہ جو علی سے دشمنی رکھے اور اس سے دوستی رکھنا جو علی سے دوستی رکھے. اور یہاں پر عام طور پر ہم یہ کہتے ہیں کہ ہمیں حق کے راستے پر چلنا ہے, یعنی حق کی قیادت کے تحت چلنا ہے, یعنی حق ہمارا امام بنے اور ہم اس کے پیچھے چلیں. یہاں پر رسول یہ کہہ رہے ہیں کہ یا بار الہ حق کو اس طرف موڑنا جہاں پر علی مڑے, یعنی حق علی کی امامت اور علی کی قیادت کے تحت آگے بڑھے گا. لہذا حق کو پہچاننا ہے تو علی کو پہچانو. یہ ساری باتوں کو بلا دیا گیا اور طبرانی نے لکھا, دیکھیں طبرانی ہمارا سورس نہیں ہے, ہماری کتاب نہیں ہے, ان کی کتاب ہے. طبرانی سے میں نقل کر رہا ہوں کہ جناب ام سلمہ نے مخاطب ہو کر مسلمانوں کو کہا, اے مسلمانوں شرم کرو, دن دہارے رسول کو گالیاں دے رہے ہو. کہا اے ام المؤمنین, اے مؤمنین کی ماں, ہم رسول کو کہاں گالیاں دے رہے ہیں. کہا تم علی کو اور علی کے چاہنے والوں کو گالیاں دے رہے ہو, میں ام سلمہ اس بات کی گواہی دے رہی ہوں کہ اللہ اور رسول علی کو چاہتے تھے. تم علی اور علی کے چاہنے والوں کو گالیاں دے رہے ہو, صبر شتم کر رہے ہو, تبرہ کر رہے ہو, میں مومنین کی ماں یہ گواہی دے رہی ہوں کہ اللہ اور رسول دونوں علی کو چاہتے تھے. لہذا تم علی کی آڑ میں بظاہر تو علی کو گالیاں دے رہے ہو لیکن باطن میں کیا کر رہے ہو کہ رسول کو بھی گالیاں دے رہے ہو اور اللہ کو بھی گالیاں دے رہے ہو. اور یہ صورتحال 70 سال تک چلی, 70 سال تک شام میں, یہاں تک کہ اہل شام کی فکر کو اس طرح خراب کیا گیا تھا کہ لوگ سوچنے لگے تھے کہ یہ جزء عبادت ہے, علی کو گالیاں دینا جزء عبادت ہے, کہ کبھی کبھار اگر کوئی بھول بھی جاتا تھا علی پر صبر شتم کرنے کے لیے تو واپس مسجد میں آتا تھا اور قضا کرتا تھا اس عبادت کو, علی پر تبرہ بھیجنے کو قضا کرتا تھا کہ مجھ سے بھول ہو گئی, مجھ سے غلطی ہو گئی اور میں اب اس عبادت کو قضا کروں گا. اور جب یہ خبر آئی شام میں کہ علی محراب میں قتل ہو گئے, ابن ملجم کی تلوار سے علی محراب میں قتل ہو گئے, تو شامی ایک دوسرے کو پوچھنے لگے کہ علی نمازی بھی تھے, علی نمازی بھی تھے, نماز بھی پڑھا کرتے تھے. ارے 40 سال تک معاویہ نے اس طرح کی بد تربیت کی اہل شام کی کہ ان کو کہا گیا تو کہ علی تو وہ ہیں کہ جو نماز بھی نہیں پڑھتے. صفین کے میدان میں ایک نوجوان آتا ہے اس کیمپ سے, معاویہ کے کیمپ سے, اور اپنی تلوار کو ہوا میں لہراتا ہوا اور یہ کہہ رہا ہے کہاں ہے تمہارا صاحب اور کہاں ہے تمہارا سردار کہ میں اس کو قتل کروں گا. اور جب کہ سلمان نے پوچھا, ابو ذر نے پوچھا کہ کس کی بات کر رہے ہو, کہا علی کی بات کر رہا ہوں. کہا تمہیں پتا بھی ہے کہ علی کون ہے, تمہیں پتا ہے کہ علی کہاں پر پیدا ہوا, علی قاص خانہ کعبہ میں پیدا ہوا, اللہ کے گھر میں پیدا ہوا اور تم کہہ رہے ہو کہ نماز ہی نہیں ہے. ارے اس کی دم سے تو نماز بقا میں ہے. اور واقعی صفین کے میدان میں جبکہ یلغار تھا, جبکہ وہاں سے مسلسل حملے ہو رہے تھے اور علی اس وقت نماز کے وقت نماز کی حفاظت اس انداز سے کی, اپنی جان کی پرواہ کیے بغیر, اپنے اصحاب کی جان کی پرواہ کیے بغیر, کہ یہاں پر حکم دیا کہ نمازوں کی صفیں قائم ہوں بر میدان میں. آج اپنی آنکھوں سے آپ جا کر دیکھیں کہ وہ صفین کا میدان کیا شاندار میدان, کہ جہاں پر عمار بھی دفن ہیں, جہاں پر اویس قرنی بھی دفن ہیں, اور کس شان سے دفن ہیں, کس شان سے دفن ہیں. وہاں پر اہل تشیع نہیں ہیں,
इनके दरमियान दफन हैं, इनके दरमियान दफन हैं, वो आते हैं यहां पर नमाज पढ़ने के लिए, वो आते हैं यहां पर जियारत करने के लिए। ये है शान, ये है शान। तो यहां पर जबकि अली मुर्तजा ने हुक्म दिया कि नमाजों की सफे कायम हो, तो कहने वालों ने कहा कि मौला यहां पर जान का खतरा है, यहां पर जान का खतरा है। कहा तुम्हें पता नहीं, अरे इसी नमाज को तो बका में रखने के लिए हम ये लड़ाई कर रहे हैं, तुम्हें ये पता नहीं है, इस नमाज को हयात बख्शने के लिए, इसी नमाज को हयात बख्शने के लिए। ये सारी सूरत हाल हुसैन इब्न अली के सामने है, ये सब कुछ हुसैन इब्न अली के सामने हो रहा है। मैं कहता हूं एक बहुत बड़ा कलेजा चाहिए हम और आप होते, और हमारे हमारे और आपके सामने अगर कोई हमारे बाप को खूनी कहता या सब्र शब्द कहता या लानते देता, तो हम कितना सब्र करते, हम कितना सब्र करते। ये फर्जंदान रसूल है, ये हसन और हुसैन है, ये इनकी इस्तकामत है, ये इनका सब्र का जलाल है, ये इनके अखलाक हैं कि जहां पर अपने बाप के खिलाफ ये सारी बातें सुनते हुए भी ताबे जब्त रख रहे हैं, अपने आप पर कंट्रोल रख रहे हैं, इस अंदाज से कि इनके कंट्रोल को देखकर, इनके सब्र को देखकर, इनके जलाल को देखकर, इनके इस्तकामत को देखकर, इनकी दयानतदारी को देखकर शायद दुश्मन शर्म से दुश्मन का सर झुक जाए। लेकिन दुश्मन इतना नीच था, इतना नीच था कि उसने कोई कसर बाकी नहीं रखी थी रसूल के जमाने में रसूल को कत्ल करने के लिए और इस्लाम को मिटाने के लिए। वही दुश्मन है जो आज मुसलमान हुआ एक नया जामा पहनकर, एक नया पोशाक पहनकर, एक नया लिबास पहनकर, एक नई अबा पहनकर। अब वही दुश्मन है कि जो रसूल से बद्र में भी लड़ा, उहद में भी लड़ा, खैबर में भी, हुनैन में भी लड़ा, खंदक में भी लड़ा, वही है कि जो गजवात यहां पर मुसलमान को यह सोचना चाहिए, वो मुसलमान कि जो अपने मजहब का दिफा और बचाव नहीं कर सकते और डिफेंस नहीं कर सकते, उनको यह सोचना चाहिए जब तुम पर तोहमत तराशी होती है और तुम्हें यह कहा जाता है कि तुम्हारे तो हाथ में तलवारी है, तो जो मजहब है वो सिर्फ मजहब लड़ाई का मजहब है, दहशतगर्दी का मजहब है, ऑफेंस का मजहब है, वायलेंस का मजहब है, तो तुम जरा ये तो सवाल इनसे करो कि बद्र की जो लड़ाई हुई वो मक्के की तरफ हुई या मदीने की तरफ हुई। मुसलमान खुद गया था मदीने की सरहदों को पार करके मक्के की सरहद की तरफ, या मक्के वाले खुद आए थे मक्के की सरहदों को पार करके मदीने की सरहदों पर। जितनी भी लड़ाई हुई मदीने के नजदीक हुई, मक्के के नजदीक नहीं हुई। सुलह जो हुई वो मक्के के नजदीक हुई। यहां पर यह है जवाब कि जो सुलह का पैगाम लेकर आया है उसने या तो दिफा किया है या तो बचाव किया है या तो डिफेंस किया है। जो सुलह का पैगाम लेकर आया है जब दुश्मन की तरफ गया है तो सुलह का पैगाम लेकर गया है, पीस ट्रीटी लेकर गया है। हुदैबिया की पीस ट्रीटी कहां पर हुई, मदीने में हुई या मक्के में हुई? मक्के में हुई। यहां पर जो मोहलत दी गई मुसलमानों को कि 10 साल तक एक ट्रूस रहेगा, कहां पर हुई? मदीने में हुई, मक्के में हुई। मुसलमानों ने की या नहीं की? तो यह है जवाब, लेकिन मुसलमान जवाब नहीं दे सकता, इसलिए कि वो अपने दिल में अली के लिए भी मोहब्बत रखे हुए और मुआविया के भी लिए मोहब्बत रखे हुए। यह तो इस तरह हुआ कि जिस तरह के एक दिल के अंदर इबलीस के लिए भी मोहब्बत हो और अल्लाह के लिए भी मोहब्बत हो, यह नहीं हो सकता। इसलिए मुसलमान गोते खा रहा है और कंफ्यूज है, साइकोलॉजिकली कंफ्यूज है मुसलमान, क्योंकि जो दो मुख्तलिफ कुव्वतें हैं उनको उसने एक ही दिल में बसाने की कोशिश की। अली और मुआविया एक दिल में नहीं बस सकते, जिस तरह के इबलीस और खुदा एक घर में एक दिल में नहीं बस सकता। इस बात को समझना जरूरी है। यहां पर उम्मे सलमा की जो बातें हैं, उम्मे सलमा के जो एहतजाजात थे, उम्मे सलमा के जो ऑब्जेक्शंस थे, वो बहरे कानों पर टकराए और किसी ने भी उम्मे सलमा की
بات نہیں سنی. یہاں پر ام سلمہ کے سامنے وہ پورا داستان تھا کربلا کا جو رسول خدا نے ام سلمہ کو سنایا تھا. ام سلمہ وہ شخصیت ہیں کہ جو جب امام حسین علیہ السلام مدینے سے روانہ ہونا چاہتے ہیں تو ام سلمہ آئی ہیں, کہا بیٹے حسین میں سن رہی ہوں کہ تم وطن چھوڑ کر جا رہے ہو, بیٹے حسین عراق کی طرف نہ جانا کیونکہ میں نے تمہارے نانا کو یہ کہتے ہوئے سنا, یقتل ولدی الحسین فی ارض کربلا, میرا بیٹا حسین کربلا کی سرزمین پر ذبح کیا جائے گا. کہا نانی نانی جو وعدہ میں نے تو پولی میں کیا تھا اس کو نبھانے جا رہا ہوں. جبکہ رسول نے یہ کہہ دیا ہے تو یہ واقعہ اس واقعے کا تو ہونا ہی ہے, یہ تو ہو ہی رہے گا. آج دوسری محرم بیت رہی ہے, آج دوسری محرم بیت رہی ہے, آپ کو پتا ہے یہ دن کون سا دن ہے؟ یہ دن وہ دن ہے کہ شہید کربلا اپنی منزل تک پہنچ چکا ہے. اب یہاں پر جو راستے میں واقع ہوئے وہ کل کی مجلس میں انشاءاللہ بیان کروں گا, لیکن یہاں پر عین واقعے کی طرف آج کا جو واقعہ ہے اس کی طرف میں آ رہا ہوں. آج کربلا میں چراغاں ہوتا ہے, شمعیں جلائی جاتی ہیں, ہر امام بارگاہ میں ہر حسینیہ میں شمعیں جلائی جاتی ہیں, جہاں پر دیکھو شمعیں جلائی جاتی ہیں. بھائی کیا بات ہے؟ تو کہا آج ہمارا مہمان پہنچ چکا ہے, آج ہمارا مہمان پہنچ چکا. اس کے خیر مقدم کے لیے اس وقت تو ہم نہیں تھے کہ ہم چراغاں جلائیں, لیکن آج چراغاں جلا کر ہم اس کا خیر مقدم کر رہے ہیں. خوش نصیب ہمارے اے ہمارے مولا کہ آپ کے قدم ہماری سرزمین پر آئے ہیں. کاش ہم اس وقت ہوتے کہ جب آپ نے آواز استغاثہ بلند کی تو ہم اپنے آپ کی آواز پر لبیک کہتے ہیں. حسین زمین پر پہنچے, یہاں پر آپ کا اسپ وفادار رک گیا, آگے بڑھنا نہیں چاہتا تھا. حسین نے ایک کے بعد دیگرے سات گھوڑے بدلے, کوئی بھی آگے نہیں بڑھا. حسین نے پوچھا بھائی یہ بتلاؤ کہ اس زمین کا نام کیا ہے؟ کہا مولا اسے شت فرات کہا جاتا ہے. کہا اس سرزمین کا نام اور بھی ہے؟ کہا اسے ماریا کہا جاتا ہے. کہا اور بھی نام ہے؟ اب حسین جو نام سننا چاہتے ہیں وہ لوگ یہ کوشش کر رہے ہیں کہ اس نام کو اپنے لبوں پر نہ لائیں. حسین یہاں سے آگے بڑھ جائے. حسین نے اصرار کیا اس زمین کا اور بھی کوئی نام ہے. کہا اسے کربلا کہتے ہیں, اسے کربلا کہتے ہیں, نام کو سننا تھا. حسین زمین پر تشریف لے آئے. کہا ہونا معطر حالنا, ارے یہاں پر ہمارے خیمے قائم ہوں گے, ہمارا مقام یہیں پر ہوگا, اب اس سرزمین کو ہم قیامت تک بسائیں گے. یا جبکہ حسین نے قیام کیا گرد کربلا اڑی, زینب کے چہرے کو مس کیا. زینب نے کہلا بھیجا عباس سے, بھائی حسین کو کہو یہ کیسی زمین ہے, ہمیں غول ہو رہا ہے, دل گھبرا رہا ہے ہمارا. ارے علی اصغر بے قرار ہے, رو رہے ہیں, چلا رہے ہیں, یہ بھیا یہاں سے چلے چلو. کہا بہن زینب ہم اپنی جگہ پر پہنچ گئے. بہن زینب یہ وہ زمین ہے جہاں پر آپ بن بھائی ہو جائیں گی, یہ وہ زمین ہے جہاں پر میری بیبیاں لوارث ہو جائیں گی. بہن زینب یہ وہ زمین ہے جہاں پر میرے بچے یتیم ہو جائیں گے. بہن زینب یہ وہ جگہ ہے جہاں پر میرے جوانوں
بھائیوں کو قتل کیا جائے گا, میرے عزیز و اقربا کو قتل کیا جائے گا. امام حسین علیہ السلام نے اس زمین کے رہنے والے بنو اسد کو جمع کیا, کہا اے بنو اسد آؤ, میں تم سے چند وصیتیں کرنا چاہتا ہوں. اے بنو اسد, میری اس وصیتوں ان وصیتوں کو سنو اور ان پر عمل کرنا. جب ہم کب یہ زمین پہلے میں تم سے خرید رہا ہوں, اس زمین کو خرید کر اس کی قیمت بجا رہا ہوں, اور یہ بھی سن لو ہو کہ یہ اس زمین کو میں تمہیں ہبا کر رہا ہوں, میں تمہیں بخش رہا ہوں, بس ایک جگہ ہے جہاں پر ہماری قبریں بنیں گی, ایک جگہ ہے جہاں پر ہماری قبریں بنیں گی. اے بنو اسد, اس زمین پر تم کھیتی باڑی کرنا, زراعت کرنا, لیکن یہ مخصوص جگہ کو ہماری قبروں کے لیے معین کر لینا. دیکھو بنی اسد, جب ہم مر جائیں ہماری قبریں بنے یہاں پر, ہمیں دفن کر دینا. اب حسین جب آدمیوں سے مردوں سے وصیت کر چکے تو عورتوں کو بلایا, کہا ہے بنی اسد کی عورتوں, اگر تمہارے مرد میری وصیت کو بھول جائے تو تم انہیں یاد دلانا. اس کے بعد چھوٹے بچوں کو بلایا, کہا ہے بنی اسد کے بچے, دیکھو تمہارے بڑے اگر میری وصیت کو بھول جائے تو تم کھیلتے کھیلتے خاک کربلا اٹھا کر ہماری لاشوں پر پھینک دینا تاکہ ہماری لاشیں مستور ہو جائیں. اے بنی اسد, ہمارے محب اور عزادار, ہمارے زوار جب ہماری قبروں کی نشانیاں پوچھتے ہوئے آئیں, انہیں ہماری قبریں بتا دینا. اے بنی اسد, ہمارے زوار کو 3 دن کا مہمان ٹھہرانا. یہاں تک اہتمام آپ کے امام نے کیا, آپ کے لیے آپ کے امام نے یہاں تک اہتمام کیا. میں کہتا ہوں مولا, آپ اپنی منزل مقصود تک پر پہنچ گئے, کربلا تو بس گئی لیکن مدینہ ویران ہو گیا. اے میرے مولا, وہاں پر جس بچی کو آپ نے چھوڑا تھا وہ آپ کا انتظار کرتی رہی. میرے بابا میرے بھائی کو بھیجیں گے. اے میرے مولا, ام سلمہ بھی آپ کا انتظار کرتی رہی. آپ کی نانی جان کو تب پتا چلا جب خاک کربلا بے تازہ خون دوڑنے لگا.
انا للہ و انا الیہ راجعون. وسیعلم الذین ظلموا ای منقلب ینقلبون. ماتم حسین.